यो रेडियो नेपाल हो। दिउँसो तीन बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी शुरूमा प्रमुख समाचार। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज तीनजनाको उम्मेद्वारी दर्ता। सत्तारूढ़ एमालेबाट नेता रामबहादुर थापा बादलको उम्मेद्वारी। आज राष्ट्रिय पत्रकारिता दिवस। सरकार प्रेस स्वतन्त्रताको रक्षामा निष्ठापूर्वक उभिएको प्रधानमन्त्रीको भनाई। र अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक फिर्ता गर्न 15 मेदेखि हवाई उडान शुरू गर्ने। समाचार अब विस्तारमा। जेठ 6 गते हुने बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि तीनजनाको उम्मेद्वारी परेको छ। बागमती प्रदेशको राजधानी हेटौडा स्थित निर्वाचन आयोगको कार्यालयमा सत्तारूढ़ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता गराउनु भएको छ। यसै गरी नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट डाक्टर खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टीका तर्फबाट कृष्ण बहादुर तामाङले उम्मेद्वारी दर्ता गराउनु भएको छ। नेकपा एमालेका उम्मेद्वार गृहमन्त्री थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ। यस्तै देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश यस संसदीय दलका नेता शालिकराम जमकटेल र समर्थकमा नेपाली कंग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घली रहनु भएको छ। त्यस्तै नेमकिपाका उम्मेद्वार तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्र राज गोसाई र समर्थकमा प्रदेश सांसद सृजना सायजू रहनु भएको छ। 2074 सालको निर्वाचनमा नेता बादल माओवादी केन्द्रका तर्फबाट यसै निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो। उपनिर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेद्वारको सूची प्रकाशन गरिनेछ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ। हिजो अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ, जसमा प्रदेश सभातर्फ 110 र स्थानीय तहतर्फ 238 गरी 338 मतदाता रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताको रक्षामा निष्ठापूर्वक उभिएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रिय पत्रकारिता दिवस र गोर्खा पत्रको 121 वर्ष प्रवेशका अवसरमा सम्पूर्ण पत्रकार तथा संचारकर्मीलाई पेशागत उन्नति र कार्य सन्तुष्टिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। आम संचार माध्यमहरूले मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैँ दृढतापूर्वक उभिनुपर्ने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ। आम संचार माध्यम संघीय एकाई विभिन्न जात जाति धर्म र सम्प्रदाय बीचको सम्बन्धको सेतुका रूपमा स्थापित हुनुपर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संचार जगतले निर्वाह गरेको भूमिकाको स्मरण गर्नुभएको छ। उहाँले प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र सम्वर्धन, सामाजिक न्याय र समानताको प्रत्याभूतिमा सरकार दृढ रहेको बताउनु भएको छ। सरकारले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार 16 पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ। 6 राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान 2076 र 77 गरी जनहित 2,00,000 रूपियाँ सहित 4 र राष्ट्रिय पत्रकारिता पुरस्कार 2076 तथा 77 गरी जनहित 1,00,000 12 सम्मान गर्ने घोषणा गरेको हो। पुरस्कार घोषणा कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पत्रकारहरूले अहिलेको अवस्थामा समाचार बेच्ने भन्दा पनि समाजबाट कोविड मुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूले कोविड 19लाई केन्द्र बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने, सकारात्मक संचार गरी जस्तोसुकै महामारीमा पनि समाजलाई उच्च मनोबल प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो। कोविडको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोविडबाट निको हुने घरेलु उपायहरू शेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका केन्द्रीय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको बताउनु भएको छ। आफ्नो उम्मेद्वारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय संचारकर्मीहरूसँगको कुराकानीमा उहाँले नेकपा एमालेको संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरूले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। केन्द्रीय मन्त्री थापाले संघीय सरकारले जनताको शान्ति सुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोविड 19 को संक्रमित बिरामीलाई उपचार सेवा पुर्याउने तर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताउनुभयो। डोटीमा कोरोना संक्रमणका कारण आज एकजना कर्मचारीको मृत्यु भएको छ। रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक पदमा कार्यरत 30 वर्षीय पुरूष कर्मचारीको संक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकेमा कोरोनाबाट थप 10 जनाको मृत्यु भएको छ। यस्तै चितवनमा रहेका 2 मेडिकल कलेजमा गरी 5 जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसै गरी गण्डकी प्रदेशमा आज थप 4 जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान एक विज्ञप्ति प्रकाशित गर्दै मृत्यु हुनेहरूको विवरण सार्वजनिक गरेको हो। वीरगंजमा आज बिहान थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै कञ्चनपुरको महाकाली अस्पतालमा आज थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै जिल्लामा पछिल्लो पटक 46 जना संक्रमित निको भई घर फर्केको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। वीरगंजमा कोरोना संक्रमितको चाप अस्पतालले ठिक्न नसक्ने भएपछि आजदेखि वीरगंज महानगरपालिकाले 100 बेड क्षमताको अस्थायी कोविड अस्पताल र 100 बेड क्षमताको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। वीरगंजको रानीघाट स्थित गोपाल मण्डली धर्मशालामा सञ्चालनमा ल्याइएको अस्थायी कोविड अस्पताल तथा आइसोलेशन सेन्टरको आज उद्घाटन गरिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा थप 138 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै अछामको कमल बजार प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप 61 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी पर्वतमा आज थप 50 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै बागलुङमा आज थप 47 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसै गरी सप्तरीको कञ्चन रूपमा आज 1 बालक सहित 17 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कञ्चन रूपले जनाएको छ। कोरोना संक्रमणको दर उच्च रहेको कैलालीमा यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले कोविड 19 अस्थायी अस्पताल होल्डिङ सेन्टर तथा आइसोलेशन कक्ष निर्माण कार्यलाई तीव्रता दिएका छन्। कैलालीमा जारी निषेधाज्ञा बीच भारतबाट नेपालीहरू घर फर्कने क्रम नरोकिएपछि गेटा मेडिकल कलेजको भवनमा 2000 क्षमताको होल्डिङ सेन्टर सहित आइसोलेशन कक्षको निर्माण कार्य भइरहेको छ भने कतिपय स्थानीय तहले कोविड 19 अस्थायी अस्पताल सञ्चालनमा ल्याए धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय तहहरूले कोविड 19 अस्थायी अस्पताल होल्डिङ सेन्टरदेखि आइसोलेशन सेन्टर निर्माण कार्यलाई तीव्रता दिएका छन्। कोरोना संक्रमित दर उच्च रहेको धनगढ़ी उपमहानगरपालिका सहित सबै स्थानीय तहहरू यति बेला कोविड 19 अस्थायी अस्पताल तथा आइसोलेशन सेन्टर निर्माणमा लागि परेका देखिन्छन्। कैलालीमा जारी निषेधाज्ञाका बीच भारतबाट नेपालीहरू घर फर्कने क्रम नरोकिएपछि धनगढ़ी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा गेटा मेडिकल कलेजको भवनमा 2000 क्षमताको होल्डिङ सेन्टर सहित आइसोलेशन निर्माण कार्य भइरहेको छ। आइसोलेशन निर्माणपछि कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा सहज हुनेछ। धनगढ़ी उपमहानगरपालिका प्रमुख निर्प ओड
त्यो आइसोलेशनले परदेशलाई मात्र होइन देशभरिको लागि सेवा सुविधा पुर्याउँछ, किनभने गौरीकण्ठा नाकाबाट जति पनि नागरिकहरू छन् त्यो 77 जिल्लाको नागरिक, त्यसैले उहाँहरू पनि पोजिटिभ निस्कियो त्यो आइसोलेशनले त्यो सुविधा गर्छ।
सिटी हलमा 38 सयको आइसोलेशन बनाएको टिकापुर नगरपालिकाले अस्पतालमा अक्सिजनको अभाव देखिएपछि त्यसको आपूर्तिलाई प्राथमिकता दिएको छ। टिकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल
मुख्य समस्या के भने अक्सिजन सिलिन्डरको समस्या छ, नगरपालिकाले तयारी अवस्थामा राखेका छौँ भने थप अक्सिजन सिलिन्डर किन्ने भनेर निर्णय भएको छ।
कोरोना संक्रमण बढ्दै जाँदा 50 सयको आइसोलेशन सञ्चालनमा ल्याएको लम्कीचुवा नगरपालिकाले सामुदायिक अस्पतालमा उपचारको व्यवस्था गरेको छ। अस्पतालका व्यवस्थापक प्रमुख जयन्द्र जयसी
हामी तयारी अवस्थामा छौँ, यहाँ आएको बिरामीलाई हामीले सेवा दिइरहेका छौँ, बाँकी 50 बेडको हामीले राधा समय सत्संगमा आइसोलेशनको लागि व्यवस्थापन गरिरहेको छौँ।
कोरोना संक्रमितलाई उपचारका लागि भजनी नगरपालिकाले 1500 कोविड अस्थायी अस्पताल स्थापना गरेको छ। कोविड 19ले निम्ति आएको यस संकटको घड़ीमा सरकारी तथा गैर सरकार निकाय, निजी क्षेत्र, आम नागरिक सबैले हातेमालो गरी अघि बढ्दै सरकारी मापदण्डको पालना गर्न जरूरी देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढ़ी।
यो थियो संवाददाता जगत साउदको रिपोर्ट। अब बाँकी समाचार। पर्वतको कुस्मा नगरपालिका 10 पिपलटारीमा आज बिहान जीप दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कुस्मा नगरपालिका 12 ठूली पोखरीबाट मोदी बेनीघाटतर्फ शव लिएर जाँदै गरेको G2C5213 नम्बरको जीप दुर्घटनामा परेको हो। घाइते सबैको पर्वत अस्पतालमा उपचार भइरहेको छ। गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङबाट अन्य 8 जना घाइते भएका छन्। कोरोना संक्रमणको दोस्रो लहर शुरू भएसँगै जुम्लामा कृत्रिम अभाव देखाएर व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन्। निर्बाध रूपमा उपभोग्य सामग्रीहरू आयात भए पनि व्यापारीले तेल, चिनी, ग्यास सिलिण्डर, चामल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
जुम्लामा सामान्य नागरिकलाई दैनिक उपभोग्य वस्तु किनेर खानै नसक्ने गरी मूल्य वृद्धि भएको छ। दैनिक 100 रूपियाँसम्म कमाई नहुने नागरिकलाई तेल किनेर खान समेत मुस्किल परेको छ। अहिले खाने तेल नै प्रति प्याकेट 130 देखि 140 रूपियाँसम्म पर्न थालेपछि कमाई नहुने सामान्य नागरिकलाई मूल्य वृद्धिले ठूलो असर परेको चन्दनाथ नगरपालिका एकका स्थानीय धनबहादुर नेपालीले बताउनुभयो। व्यापारीले दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य बढाएर उपभोक्ता प्रत्यक्ष मारमा पर्दा समेत प्रशासन उद्योग वाणिज्य संघले बजार अनुगमन नगरेको स्थानीय देवी प्रसाद पाण्डेले गुनासो गर्नुभयो।
प्रमुख निकाय प्रशासन प्रहरी एउटा उद्योग वाणिज्य संघले यसले चाहिँ जिल्लामा कुनै अनुगमन गरेको छैन। एउटा गरीब जनताहरूले एउटा बिहान बेलुका काम गरेर खाने जनताहरूले चाहिँ कसरी खाने भन्ने कुरो एउटा कामको सिजन पनि छैन।
प्रति कार्टन 2200 बिक्री हुँदै आएको खाने तेलको मूल्य जुम्लाका व्यापारीले एकाएक 2600 लिन थालेपछि उपभोक्ता मारमा परेका हुन्। कच्चा पदार्थको उत्पादन घटेपछि तेलको मूल्य थोरै बढेको हो, तर केही दिन अघि जुम्लामा आएको तेल डिलरबाट प्रति कार्टुनमा 2250 रूपियाँसम्म बिक्री हुने अनुमान गरिएको छ। व्यापारी मिन प्रसाद पौडेल। दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नगर्न व्यापारीलाई पत्रचार गरिएको छ। सामान ढुवानी निर्बाध रूपमा भइरहँदा मूल्य नबढाउन पहिलो चरणमा अनुरोध समेत गरिएको हो। यद्यपि बजार अनुगमन मार्फत उपभोक्ता ठगेको भेटिएमा व्यापारीलाई कारवाहीको दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलगाईको दावी छ।
जिल्ला प्रशासन कार्य जुम्लाको तर्फबाट हामीले सूचना जारी गरेका छौँ। कालोबजारी गर्ने, कृत्रिममा अभाव गर्ने, भएको सामानहरू पनि लुकाएर उपभोक्तालाई अब अप्ठ्यारो गराएर यो मूल्य वृद्धि गराउने मनसायले गरिराखेकोलाई कानूनी दायरामा ल्याएर उपभोक्ता हित संरक्षण ऐनअनुसार उहाँलाई कारवाही गर्नेछ।
जुम्लामा कोभिडको मौका छपेर भएको मूल्य वृद्धिले स्थानीय सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेका छन्। सागर परियार, रेडियो नेपाल, जुम्ला।
हजुर दर्शन।
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले भारतमा रहेका आफ्नो नागरिकलाई फिर्ता गर्न 15 मेबाट हवाई उडान पुनः शुरू गर्ने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भएपछि यो विषयमा अस्ट्रेलियाले पुनर्विचार गरेको हो। मोरिसनले मे दोस्रो सातादेखि 3 फ्लाइट मार्फत 900 नागरिक फिर्ता गर्ने घोषणा गर्नुभयो। हाल करिब 9000 अस्ट्रेलियाका नागरिक भारतमा रहेका बताइएको छ। यसअघि अस्ट्रेलियाले भारतबाट स्वदेश फर्कने नागरिकलाई 5 वर्ष जेलसहित जरिवाना गर्ने निर्णय गरेको थियो। भारतमा कोरोना संक्रमणका कारण स्थिति भयावह भइरहेको छ। गत 24 घण्टामा भारतमा 4,14,400 भन्दा बढ़ी संक्रमित थपिएका छन्। संक्रमणकै कारण 3,920 जनाको मृत्यु भइसकेको छ। कोरोनाको बढ़दो संक्रमणसँगै भारतका केही राज्यहरूले लकडाउन घोषणा गरेका छन्। यस्तै विश्वभर हालसम्म 15,66,69,000 संक्रमित भएका छन् भने 32,68,900 भन्दा बढ़ीको संक्रमणकै कारण ज्यान गएको छ। र मालदिव्सका पूर्व राष्ट्रपति मोहम्मद नासिद राजधानी मालेमा बम हमलामा घाइते हुनुभएको छ। सत्ताधारी मालदिवियन डेमोक्रेटिक पार्टीका समर्थकहरूले बताए अनुसार उहाँ आफ्नो घर बाहिर रहेको कारमा सवार हुन लाग्दा उक्त विस्फोट भएको थियो। मालदिव्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा बताइए अनुसार मोहम्मद नासिदलाई विस्फोटनमा सामान्य चोट लागेको र उहाँको हाल उपचार भइरहेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज तीनजनाको उम्मेद्वारी दर्ता। सत्तारूढ एमालेबाट नेता रामबहादुर थापा बादलको उम्मेद्वारी। आज राष्ट्रिय पत्रकारिता दिवस। सरकार प्रेस स्वतन्त्रताको रक्षामा निष्ठापूर्वक उभिएको, प्रधानमन्त्रीको भनाई। र अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक फिर्ता गर्न 15 मेदेखि हवाई उडान शुरू गर्ने। यसका साथै दिउँसो 3 बजेको समाचार यहीँ पूरा हुन्छ। अर्को समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।